यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङ बीच भेटवार्ता। नेपाल र चीन बीच विभिन्न 9 विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। इजरायलद्वारा लेबनानमा गरिएको पछिल्लो मोर्टार आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा चितवन राइनोजको लगातार दोस्रो जीत, विराटनगर किङ्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत।
नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकम को 4G।
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकम को 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नुभएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो। प्रधानमन्त्री ओली आफ्नो चिनिया समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा 4 दिवसीय भ्रमणका क्रममा हिजो अपराह बेजिङ पुग्नु भएको हो। यसैबीच नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्धन, प्राविधिक सहयोग आदान प्रदान लगायत विभिन्न 9 विषयमा सहयोग र सहकार्य सम्बन्धी सहमति पत्र र समझदारी पत्रमा हस्ताक्षर भएको छ। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङबीच ग्रेट हल अफ पीपलमा द्विपक्षीय भेटवार्तापछि आपसी सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो।
माननीय प्रधानमन्त्री र चीनका महामहिम प्रधानमन्त्री ली छ्याङको बीचमा अत्यन्त सौहार्दपूर्ण रूपमा द्विपक्षीय वार्ता सम्पन्न भएको छ। यो वार्तामा द्विपक्षीय हितका विविध विषयहरूमा विस्तृत रूपमा छलफल भएको छ। खास गरी कनेक्टिभिटी, इन्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिज्म, इन्भेस्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्ट्स, डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट, पोभर्टी इलिभिएसन लगायतका क्षेत्रमा थप सहयोग आदान प्रदान गर्ने विषयमा छलफल भएको छ। यो द्विपक्षीय वार्ताले नेपाल र चीन बीचको सम्बन्धलाई अझ उचाइमा लैजान योगदान पुगेको भन्ने लागेको छ। द्विपक्षीय वार्ता सम्पन्न भइसकेपछि नेपाल र चीनका बीचमा 9 महत्वपूर्ण सहमति समझदारी पत्रमा हस्ताक्षर भएको छ। टोखा छहरे सुरुङ मार्ग सम्बन्धी पत्रको आदान प्रदान, नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र, नौतले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाण पत्रको आदान प्रदान, थर्मल्ली प्रोसेस्ड बफ्यालो मिट निर्यात सम्बन्धी प्रोटोकल, विकास योजना सम्बन्धी समझदारी पत्र, आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र, नगद सहयोग सम्बन्धी पत्र आदान प्रदान, स्वयंसेवी चिनिया भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र नेपाल टेलिभिजन चाइना मिडिया ग्रुप बीच संचार प्रविधि सम्बन्धी समझदारी।
वार्ता अघि प्रधानमन्त्री ओलीलाई चीनिया जनमुक्ति सेनाले गार्ड अफ अनर प्रस्तुत गरेको थियो। प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल चीनको औपचारिक भ्रमणमा हिजो बेजिङ पुगेको हो। यसैबीच चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चिनिया कम्युनिष्ट पार्टी सीपीसीका स्थायी कमिटी अध्यक्ष हाओ लेजी बीच पनि भेटवार्ता भएको छ। त्यस अवसरमा उहाँहरूबीच नेपाल चीन सम्बन्धका साथै पारस्परिक चासोका साझा विषयमा छलफल भएको थियो। साथै दुई नेताले नेपाल कम्युनिष्ट पार्टी एमाले र सीपीसीका गतिविधि एवं राजनैतिक आदान प्रदानबारे छलफल गर्नुका साथै भावी सहकार्यका विषयमा पनि परामर्श गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया जनक्रान्तिका शहीद स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धांजलि प्रकट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज बेजिङको तियानमेन स्क्वायर स्थित चिनिया जनक्रान्तिका शहीदहरूको स्मारकमा पुष्पहार अर्पण गर्नुभएको हो। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली सोमबार बेजिङ पुग्नु भएको हो। कार्यवाहक प्रधानमन्त्री प्रकाश मान सिंहले मुलुकको धार्मिक पर्यटन प्रवर्धनमा विश्व प्रसिद्ध गढ़ीमाई मेलाले छुट्टै पहिचान बनाएको हुँदा यसलाई थप व्यवस्थित गर्नुपर्नेमा जोड़ दिनुभएको छ। बाराको बरियार पूर्वमा रहेको पञ्चवर्षीय गढ़ीमाई मेलाको स्थलगत अवलोकन तथा गढ़ीमाईको दर्शनका लागि आज गढ़ीमाई पुग्नुभएका कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकास मन्त्री सिंहले गढ़ीमाई मेलाले विश्वमै नेपालको धार्मिक पर्यटनमा छुट्टै पहिचान बनाएको बताउनुभयो। उहाँले गढ़ीमाई मन्दिर मध्य प्रदेशको मात्र आस्था नभएर यो पूरै नेपालको ठूलो धार्मिक स्थल रहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले नेपालको सूचना प्रविधि आईटी क्षेत्रमा लगानीका पर्याप्त अवसर रहेकाले निर्धक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। संचार मन्त्रालयसँगको समन्वयमा सामाजिक सञ्जाल टिकटकले आज काठमाण्डुमा आयोजना गरेको डिजिटल सेफ्टी समिटमा मन्त्री गुरूङले नेपालमा लगानीको सुरक्षा रहेको तथा आईटी क्षेत्र आकर्षक लगानीको विधा भएकाले त्यसमा ढुक्क भएर लगानी गर्न बहुराष्ट्रिय कम्पनीहरूलाई आह्वान गर्नुभएको हो। टिकटक जस्ता राष्ट्रिय कम्पनीहरूलाई नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार गरिएको जानकारी दिनुहुँदै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले निजी क्षेत्र तथा बहुराष्ट्रिय कम्पनीहरूको लगानी सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बढ़दो साइबर अपराध नियन्त्रणबाट नै सभ्य समाजको निर्माणमा सहयोग पुग्ने भएकाले साइबर सुरक्षाका निम्ति पनि सरकार प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार काठमाण्डुको किर्तिपुर नगरपालिका प्रमुख दोलखाको गौरी शंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगार गाउँपालिका उपाध्यक्ष र उदयपुरको बेलका नगरपालिका नौको वडा अध्यक्षको मतगणना सम्पन्न भएसँगै गए राति मतपरिणाम सार्वजनिक भएको हो। मतपरिणाम अनुसार नेपाली कंग्रेसले किर्तिपुरको प्रमुख सहित 16 वडा अध्यक्षमा जित हासिल गरेको छ। यसैगरी एमाले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र 5 वडामा विजयी भएको छ। माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, दुई गाउँपालिका उपाध्यक्ष र एक नगरपालिका उपाध्यक्ष सहित 7 ओडामा जीत हासिल गरेको छ। उपनिर्वाचनमा जनता समाजवादी पार्टी नेपाल 2, एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी एक एक स्थानमा विजयी हुँदा एक स्वतन्त्र उम्मेद्वारले पनि उडा अध्यक्षमा स्थान बनाउनु भएको छ। नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाबाट आफ्नो पार्टीले अघि सारेका एजेण्डा र अघि बढ़ाउन खोजेको अभियानलाई जनअनुमोदन गरेको पुष्टि भएको जनाएको छ। उपनिर्वाचनको सबै मतपरिणाम सार्वजनिक भएपछि आज वक्तव्य जारी गर्नुहुँदै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचित जनप्रतिनिधिको संख्या र जनमतका हिसाबले पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको बताउनुभयो। अध्यक्ष प्रचण्डले जनविश्वासलाई अझ सुदृढ़ बनाउँदै जनताको जीवनस्तर बदल्ने अभियानलाई दृढ़तापूर्वक अघि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेल समक्ष नेपालको संविधान बमोजिम अध्यक्ष मगरले आयोगको आर्थिक वर्ष 2080-81 वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भारत भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र समकक्षी वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल बीचमा द्विपक्षीय हितका विषयमा वार्ता भएको छ। नयाँ दिल्ली स्थित संसद भवनमा आज भएको भेटमा मन्त्री भण्डारीले समकक्षी गोयलसँग सिमेन्ट, प्लाईवुड, जुत्ता लगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्डको सहजीकरणका लागि आग्रह गर्नुभयो। नेपालको पारवहन तथा व्यापार सहजीकरणका विषयमा पनि सो भेटवार्तामा छलफल भएको र छिट्टै पारवहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा रहनुभएका मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो। यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिव स्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने सहमति भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विभिन्न देशबीचको सांस्कृतिक सम्बन्धले आत्मीयतामा नयाँ उचाइ हासिल हुने बताउनु भएको छ। काठमाडौँ अन्तर्राष्ट्रिय बाल नाट्य महोत्सवको आज आयोजित उद्घाटन समारोहमा उहाँले विभिन्न देशका नाट्य कलाहरूको प्रदर्शनी र प्रस्तुतिले एक अर्काका संस्कृतिमा साक्षात्कार हुन सकिने बताउनुभयो। उपराष्ट्रपति रामसाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई 24 घण्टे बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ। लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद बिन अली अल अन्सारीले आज गर्नुभएको भेटमा उपराष्ट्रपति यादवले कतारमा मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो। उपराष्ट्रपति यादवले नेपाली नागरिक विपिन जोशी लगायत अन्य बन्धकको रिहाईका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसा समेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो। भेटमा राजदूत अन्सारीले दुई देश बीचको सम्बन्धलाई थप बलियो बनाउनु पर्नेमा जोड़ दिँदै नेपालमा लगानी प्रवर्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो। कतारमा हाल 4 लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयनका लागि प्रयास गर्ने बताउनुभयो। सहकारी रकम अपचलनको मुद्दामा बयान लिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। चितवन सहारा बहुद्देश्य सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई काठमाडौँबाट हवाई मार्फत चितवन लगिएको छ। चितवन सहारा सहकारीको रकम अपचलनको विषयमा पीड़ितहरूले पछिल्लो पटक रासोपा सभापति लामिछाने सहित 10 जना विरूद्ध पूरक जाहेरी दिएका थिए। अपाङ्गता भएका व्यक्तिहरूको 3300 अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ। सन् 1992 विश्वभर यो दिवस मनाउन थालिएको हो। संयुक्त राष्ट्रसंघले यस वर्षको नारा समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रबल नेतृत्व यसको आधार भन्ने तय गरेको छ। नेपालमा पनि समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रबल नेतृत्व यसको आधार भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैर सरकारी सरकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाएका छन्। अपाङ्गता भएका व्यक्तिहरूको 33 अन्तर्राष्ट्रिय दिवस मूल समारोह समितिले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुणीले अपाङ्गता सम्बन्धी प्राप्त अधिकारको संरक्षण थप अधिकार प्राप्तिका निम्ति सबैलाई अनुरोध गर्नुभएको छ। मन्त्री सुडीले संघ प्रदेश र स्थानीय तहबाट संचालित कार्यक्रम लगायत अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न गैर सरकारी संस्थाका कार्यक्रम र स्रोतहरू समेतलाई एकीकरण गरी एकीकृत ढाँचाबाट सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अपाङ्गताको क्षेत्रमा परिचालन भइरहेको स्रोतमा प्राथमिकताका आधारमा अति आवश्यक भएको पहुँच सुनिश्चित गर्नुपर्ने आवश्यकता देखाउँदै मन्त्री सुडीले त्यसका लागि अब बन्ने नीति, कार्यक्रम र कार्ययोजनामा विशेष ध्यान दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। प्रत्येक वर्ष मंगिर महिनाको शुक्ल पक्षमा धनुषाको जनकपुर धाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाह पञ्चमी महोत्सवको तयारी पूरा भएको छ। विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि भारतको अयोध्याबाट 5 वर्षपछि जन्ती आउन थालेकोले विशेष तयारी थालिएको हो। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
प्रत्येक वर्ष झै यस वर्ष पनि जनकपुर धाममा श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। यसपटक 5 वर्षको अन्तरालमा भारतको राम जन्मभूमि अयोध्याबाट जन्ती आउन थालेकाले विवाह पञ्चमीको विशेष तयारी गरिएको छ। सप्ताहव्यापी रूपमा मनाइने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको महत्व तथा तयारीका विषयमा जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास वैष्णव।
5 वर्षको अन्तरालमा आउने यो वर्ष परेको हुनाले यो वर्ष आइरहेछन्। जनकपुरमा लाखौं श्रद्धालु भक्त पनि आउने गर्छन्। जुन 16 गतेदेखि 22 गतेसम्म हुने कार्यक्रम हो नगर दर्शन, फुलबारी, धनुष यज्ञ, तिलकोत्सव, मटकोर, विवाह र राम कलेवा, यो 7 दिवसीय कार्यक्रमको लागि हामी तयारीमा लागि जुटी परेको छ।
जनकपुर धामको 12 बिघा रंगभूमि मैदानमा विशेष तयारीमा जुटेको जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाह।
सीता स्वयंवर हुने मञ्च, त्यहाँ साधु सन्त पस्ने भण्डार र केही तीर्थयात्रु साथीहरूलाई बस्न बासको व्यवस्था पनि हामी मिलाएका छौँ। कमसे कम 5,000 भक्तजन त्यहाँ रङ्गजिउ मैदानमा सुत्न पर्ने पाउनुहुनेछ र करिब सीता स्वयम्वर हुने बेलामा लगभग 1,00,000 जति हाम्रो रङ्गजिउ मैदानभित्र हुन्छ।
श्री सीताराम विवाह पञ्चमी महामहोत्सवमा विभिन्न सामाजिक तथा धार्मिक संघ संस्थाहरूले पनि आफ्नो तर्फबाट तयारी गरिरहेका छन्। लाखौं श्रद्धालु भक्तजनहरू सहभागी हुने महामहोत्सवको तयारीमा तीनै सुरक्षा निकायका अतिरिक्त प्रदेश सरकार पनि जुटिरहेका छन्। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले लेबनानमा गरेको पछिल्लो हवाई र मोटर आक्रमणले युद्ध विराम नै समाप्त हुनेमा हिजबुल्लाहले चिन्ता व्यक्त गरेको छ। दक्षिणी लेबनानका गाउँहरूमा भएको पछिल्लो इजरायली आक्रमणमा 10 जनाको मृत्यु भएको छ। इजरायलले युद्धविरामकै समयमा आतंकवादी समूहले दावी गरेको आक्रमणको बदलामा दर्जनौ हिजबुल्लाह लक्षित आक्रमण गरिएको बताइएको छ। इजरायल र हिजबुल्लाहले सोमबार लेबनानमा हजारौं मानिसहरूको नरसंहार र सीमामा ठूलो विस्थापन निम्त्याएको छ भने युद्धको अन्त्य गर्न बुधबारदेखि लागू भएको युद्ध विराम उल्लंघनको आरोपको सामना गर्नु परेको छ। जापान मौसम एजेन्सीले 126 वर्ष पहिले रेकर्ड शुरू गरेदेखि जापानमा सबैभन्दा तातो शरद ऋतु यो वर्षको भएको जनाएको छ। जापानी मौसम विज्ञान एजेन्सीले आफ्नो वेबसाइटमा जापानमा यो वर्ष सामान्य भन्दा 1.97 डिग्री सेल्सियस तापक्रम बढ़ी रहेको तथा यो सन् 1898 पछिको सबैभन्दा धेरै तापक्रम रहेको उल्लेख गरेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनको कारणले जापानमा यस वर्ष चरम गर्मी रेकर्ड भएको बताएका छन्। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भारतको भ्रमणमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र भारतीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयल बीच द्विपक्षीय हितका विषयमा मंगलबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ। भेटका क्रममा मन्त्री भण्डारीले समकक्षी गोयलसँग नेपालमा उत्पादित सिमेन्ट, प्लाइवुड, जुत्ता लगायत नेपाली वस्तु निर्यातमा भारत सरकारले लगाउँदै आएको ब्यूरो अफ इण्डियन स्ट्याण्डर्डको सहजीकरणका लागि आग्रह गर्नुभयो। नेपालको पारवहन तथा व्यापार सहजीकरणका विषयमा पनि भेटवार्ताका क्रममा छलफल भएको र छिट्टै पारवहन सन्धि संशोधनका लागि सकारात्मक छलफल भएको भ्रमण टोलीमा सहभागी मन्त्रालयको द्विपक्षीय व्यापार तथा पारवहन शाखाका उपसचिव तर्कराज भट्टले जानकारी दिनुभयो। त्यस्तै व्यापार तथा पारवहनको सहजीकरणका लागि वाणिज्य सचिव स्तरको बैठक छिट्टै नेपालमा आयोजना गर्ने विषयमा पनि सहमति भएको छ। गुणस्तरीय कृषि औजारको मापदण्ड बनाउन एसिया प्रशान्त क्षेत्रका देशको 11 वार्षिक बैठक काठमाडौँमा शुरू भएको छ। एसिया प्रशान्त कृषि औजार परीक्षण सञ्जालमा 23 सदस्य देश मध्ये बैठकमा 19 देशका 55 प्रतिनिधिको सहभागिता रहेको छ। 3 दिनसम्म चल्ने बैठकले एसिया प्रशान्त क्षेत्रका देशमा गुणस्तरीय कृषि औजारका लागि कस्तो कानूनी व्यवस्था आवश्यक पर्छ भन्ने विषयमा छलफल हुने जनाइएको छ। बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर गोविन्द प्रसाद शर्मा आचार्यले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कृषि औजारको भूमिका महत्वपूर्ण हुने भएकोले त्यस्ता सामग्री गुणस्तरीय हुनु आवश्यक रहेकोमा जोड़ दिनुभयो। नेपालमा गुणस्तरीय कृषि औजार आयातका लागि मन्त्रालयले आवश्यक कानूनी प्रबन्ध गर्न लागेको समेत सचिव शर्माले जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद अन्तर्गत नेपाल कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका प्रमुख एवं आयोजक संस्था एन्टमका अध्यक्ष श्रीमद श्रेष्ठले बैठकले 23 देशले मान्ने गरी गुणस्तरीय कृषि औजार सम्बन्धी मापदण्ड निर्माण गर्ने उल्लेख गर्नुभयो। काशीको मादी गाउँपालिकामा निर्माण हुने 43 मेगावाटको अप्पर मादी खोला जलविद्युत आयोजनामा 6 बैंकले लगानी गर्ने सहमति गरेका छन्। सिटिजन बैंक इन्टरनेशनलको अगुवाई र ग्लोबल आईएमई बैंकको सह अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक र माछापुच्छ्रे बैंकले लगानी गर्ने भएका हुन्। आयोजना निर्माणका लागि 6 बैंकले 5,68,00,00,000 रूपियाँ ऋण लगानी गर्नेछन्। ऋण लगानी सम्बन्धी सम्झौतामा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा आयोजना प्रवर्तक कम्पनी अन्नपूर्ण पावर कम्पनी र बैंक बीच हस्ताक्षर भएको छ। सम्झौता पत्रमा कम्पनीका तर्फबाट सीईओ इन्जिनियर श्रीराम नेउपाने र बैंकहरूको तर्फबाट अगुवा बैंक सिटिजन बैंकका डेपुटी सीईओ राजेन्द्र लाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो। आयोजनाको लागत 8.12 अर्ब अनुमान गरिएको छ। नेपाली शेयर बजारमा मंगलबार निफ्टी प्रसूचक 17.80 अंकले बढ़ेर 2775.85 अंकमा पुगेको छ। यस दिन विभिन्न 307 कम्पनीहरूका 1,81,60,034 शेयरहरू 8,52,12,19,000 रूपियाँमा किनबेच भएका छन्। नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला 1,000 रूपियाँले वृद्धि भएको छ। सोमबार प्रतितोला 1,49,300 रूपियाँमा कारोबार भएको छाप भएको सुन मंगलबार बढ़ेर 1,50,300 रूपियाँमा कारोबार भएको छ।
अब खेल समाचार अजय बमबाट।
काठमाडौँमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा मंगलबार भएको खेलमा चितवन राइनोसले पोखरा एभेन्जर्सलाई 87 रनले हराउँदै आफ्नो लगातार दोस्रो जित दर्ता गर्यो। चितवनले दिएको 162 रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको पोखरा एभेन्जर्सको ब्याटिङ भने कमजोर रह्यो। चितवनलाई जित दिलाउन सहेल तन्वीर रिजन ढकाल र लुक बेन्किन्सले समान 3-3 विकेट लिए। 1 विकेट दीपक बोहराको नाममा रह्यो। पोखराले खेलको 3.2 ओभरमै 6 विकेट गुमाउँदै 7 रन मात्र बनाउन सक्यो। पोखराले केही सम्हाल्ने प्रयास गरे पनि 13.2 ओभरमा 74 रनमै अल आउट भयो। मार्क्स क्रिजले 17 र नारायण जोशीले 30 रन बनाउँदै केही योगदान दिए। बाँकी ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन्। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 161 रन बनाएको थियो। चितवनका लागि रवि भोपालले उत्कृष्ट अर्धशतक प्रहार गर्दै 51 रन बनाए। कप्तान कुशल मल्लले 38, लुक भेन्किस्टाइलले 16 र हसन साखीले 14 रनको योगदान दिए। पोखराका बलरहरूमध्ये विपिन खत्री र बास डी लिडिलले 2-2 विकेट लिए भने सागर ढकाल र रिमन रिफरले 1-1 विकेट हात पारे। लगातार दोस्रो जित हासिल गरेको चितवन 4 अंक भएको छ। पहिलो खेलमै लजास्पद हारबिहोरीको पोखराले कुनै अंक जोड्न सकेन। चितवनले आफ्नो पहिलो खेलमा काठमाडौँ गोर्खासलाई 5 विकेटले हराएको थियो। चितवनले अब तेस्रो खेलमा शुक्रबार क्राली याक्सको सामना गर्नेछ। पोखराले आफ्नो दोस्रो खेलमा बिहिबार जनकपुर बोल्सको सामना गर्नेछ। अर्को खेलमा सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा विराटनगर किङ्सलाई 90 रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूआत गरेको छ। सुदूरपश्चिमको यो शानदार प्रदर्शनसँगै विराटनगर किङ्सले पनि लगातार दोस्रो हार बिहोरेको छ। पहिलो खेलमा जनकपुर बोल्ससँग 8 विकेटले पराजित भएको विराटनगरले यसपटक 16.1 ओभरमा मात्र 92 रनमै आफ्नो इनिङ्स समाप्त गर्यो। विराटनगरको पारी ध्वस्त पार्न सुदूरपश्चिमका बलरहरूले महत्वपूर्ण भूमिका खेले। स्कट कुजिन र अविनाश बोहराले समान 3-3 विकेट लिए। बोन्स ब्राडोन म्याकुनलेन ईशान पाण्डे र सैफ जैबले समान 1-1 विकेट लिए। विराटनगरका बसिर अहमदले 24 रन बनाउँदै टीमका लागि सबैभन्दा धेरै रन जोडे। राजेश गुलामी 15 रन बनाए। बाँकी ब्याटरले दोहोरो अंक जोड्न सकेन। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 182 रन बनाए। कप्तान दिपेन सिंहरीले 57 रन बनाए। ईशान पाण्डेले 30 रन बनाए। ब्रान्डोन म्याकमुङले 36 रन जोड्दा ओपनर विनोद भण्डारीले 23 रनको योगदान दिए। विराटनगरका अनिल खरेलले 3 विकेट लिए भने शान आलम र बसिर अहमदले समान 1-1 विकेट लिए। बुधबार लिगको चौथो दिन 2 खेल हुँदैछ। पहिलो खेलमा काठमाडौँ गुर्खाज र कर्णाली एक्स तथा दोस्रो खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्स बीच खेल हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 23.5 न्यूनतम 8.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 20.2 न्यूनतम 6.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 21.4 न्यूनतम 10 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 25.1 न्यूनतम 8 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 26.5 न्यूनतम 9.8 डिग्री सेल्सियस। अन्त्यमा प्रसारणका प्रमुख समाचार फेरि एकपटक। चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र चीनिया राष्ट्रपति सी चिनफिन बीच भेटवार्ता। नेपाल र चीनबीच विभिन्न 9 वटा विषयमा पारस्परिक सहयोग र सहकार्य सम्बन्धी सहमति पत्रमा हस्ताक्षर। स्थानीय तहको रिक्त 41 पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक। अपाङ्गता भएका व्यक्तिहरूको 33 औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना। इजरायलद्वारा लेबनानमा गरिएको पछिल्लो मोर्टार आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु। र नेपाल प्रिमियर लीग क्रिकेटमा चितवन राइनोजको लगातार दोस्रो जित, विराटनगर किङ्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्सको विजयी शुरूआत। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।